भारतसँग सिमाना जोडिएको 10 गजाभन्दा यता र उता महाकाली वारी र पारी, मेची वारी र पारी अनि हिमाल वारी र पारी हामी उस्तै उस्तै मान्छे बस्छौँ। दुवैतिर बस्ने मानिसको भाषा मिल्छ, धर्म मिल्छ, संस्कृति पनि मिल्छ। पूर्वी सिमानाको तल्लो भाग अनि पश्चिम र उत्तरमा नदी र हिमालले गर्दा मानिसको ओहोर दोहोर अलि कम हुन्छ। दक्षिणतिर त कुन नेपाल र कुन भारत छुट्याउन कठिन छ। तर हामी वारिकालाई आफन्त र पारिकालाई पराई ठान्छौँ, पारिकालाई यता भोट हाल्न दिँदैनौँ, किनभने हामी सिमानाले बाँधिएका छौँ, सिमानाले निर्देशित छौँ। एउटा कृत्रिम रेखाले हामी बीच ठुलो विभाजन खडा गरेको छ। बितेका 280 वर्षमा अहिले नेपाल भनेर चिनिने भूभागका देशका सिमाना धेरै पटक फेरिए। आज पूर्वमा मेचीदेखि पश्चिममा महाकाली अनि उत्तरमा भित्री हिमालदेखि दक्षिणमा जङ्गे पिलरका बीचमा बस्ने हाम्रा पुर्खा 280 वर्ष पहिले 53 वटा जति देशमा बस्थे। 52 वटा देशमा छरिएका हाम्रा पुर्खाले सगरमाथा मेरो देशमा छ भन्न पाउँदैनथे। हुन त सगरमाथा सर्वोच्च शिखर हो भन्ने ज्ञान त्यति बेला हाम्रा पुर्खासँग थिएन, संसारका कुनै पनि ठाउँका मानिसका पुर्खासँग थिएन। 52 वटा देशमा छरिएका हाम्रा पुर्खाहरूले बुद्ध मेरो देशमा जन्मिएका हुन् भनेर पनि गर्व गर्न पाउँदैनथे। एउटा देशकाले मात्रै त्यस्तो गर्व गर्न पाउँथे। हुन त बुद्ध आफ्नो देशमा जन्मिएका थिए भन्ने कुरै उनीहरूलाई थाहा थिएन कि, अथवा त्यति बेला थाहा थियो र पछि आएर बिर्सेका पो हुन् कि। अहिलेको नेपालले ढाकेको ठाउँमा 280 वर्ष पहिलेका जति नै अथवा 53 वटा देश भएका भए यहाँका विभिन्न भाषा, धर्म र वेशभूषाको अवस्था अहिलेकै जस्तो हुन्थ्यो होला, शासन व्यवस्था कस्तो हुन्थ्यो होला। पृथ्वी नारायण शाहले 1801 सालमा आफ्नो देश गोर्खाबाट निस्केर महामण्डल अर्थात् नुवाकोट जिते। त्यसपछिका 71 वर्षमा अहिलेको नेपाल र त्यसभन्दा पश्चिमको सिमानाको नक्सा फेरियो। त्यहाँका पहिलेका धेरैवटा देश एउटा देशमा गाभिए। पूर्वमा टिस्टा नदीदेखि पश्चिममा सतलजसम्मका ती देशका 60 जना जति राजा, तिनका परिवार, भारदार, मुखिया र सुब्बाको अवस्था के भयो होला, अनि रैतिको अवस्था, अर्थतन्त्र के भयो होला, यी विषयमा अनुमान मात्र गर्न सकिन्छ। त्यही सिमाना कायम भएको भए अहिले एउटा कुरा चाहिँ निश्चित भन्न सकिन्थ्यो, त्यो हो दार्जिलिङ जानु पर्दा हामीले अर्काको देश पुग्नु पर्दैनथ्यो। हुन त दार्जिलिङ अहिले जस्तो धेरै मानिस घुम्न लायक ठाउँ होइन, त्यसभन्दा पश्चिम इलामको लेकको कुनै एउटा डाँडा जस्तै मात्र पो हुन्थ्यो कि। दार्जिलिङको फुच्चे रेल पक्कै हुँदैनथ्यो, त्यो ठाउँ शिक्षाको केन्द्र पनि हुँदैनथ्यो। पश्चिममा हरिद्वार, केदारनाथ, बद्रीनाथ जस्ता धाम जान हामीले अर्काको देश टेक्नु पर्दैनथ्यो। कामका लागि काला पहाड जाँदा हामी आफ्नै देशमा हुने थियौँ। अहिले जस्तो चुच्चे नक्साको विवादै आउँदैनथ्यो, किनभने चुच्चे नक्सा फैलिए भन्दा धेरै पश्चिमसम्म नेपालै हुन्थ्यो। कञ्चनजङ्घा अहिले नेपाल र भारतको सिमानामा छ, त्यति बेला नेपालका भागमा मात्र थियो। भारतमा 8000 मिटर भन्दा अग्लो एउटा पनि हिमाल थिएन, अर्थात् त्यही सिमाना कायम भइरहेको भए भारतले आफ्नो देशमा 8000 मिटर भन्दा अग्लो चुचुरो छ भनेर गर्व गर्न पाउँदैनथ्यो। तर फैलिएको नेपालको सिमाना केही समय मात्र कायम रह्यो। चाँडै हिन्दुस्तानमा फैलिँदै गरेको इस्ट इन्डिया कम्पनीसँग सीमा विवाद भयो। अङ्ग्रेजले बर्दियाको पद्नाहगढी र वरपरका 5 वटा तालुक नेपालले मिच्यो भन्यो, मलवारा र पद्नाहता हालचालै कब्जा गरेको भन्यो अङ्ग्रेजले। यी 2 वटा तालुक अङ्ग्रेजलाई सुम्पिएका खण्डमा अलि पहिले नै मिचेका अरू 3 वटा तालुक नेपाललाई नै छाडिदिउँला भन्यो। बाराको कचोरुवा र सिमरौनगढमा पनि सिमानाबारे विवाद भयो। रौतहटका 22 वटा मौजा नेपालीले मिजे भने अङ्ग्रेजले भन्यो सिमाना वारिपारीका खेतबाली लुटपाट गरियो। पूर्वमा कोसी नदी अहिलेभन्दा निकै पूर्वबाट बगेको थियो। त्यति बेला कोसीभन्दा पश्चिममा रहेको वीरपुरमा सीमा विवाद भयो र कोसीभन्दा पूर्व मोरङमा पनि जग्गाको विवाद भयो। बुटवलमा 10 वर्षसम्म झगडा चल्यो। 1871 साल वैशाखमा हिन्दुस्तानले आफ्नो चौकी बुटवलमा राख्यो। जेठमा नेपालीले त्यस चौकीमा हमला गरे, 18 जना हिन्दुस्तानी सिपाहीको ज्यान गयो। त्यसपछि नेपाल र अङ्ग्रेज दुवै लडाईँको तयारी गर्न थाले। यी दुईका बीचमा बल असमान थियो, तिनले लडाईँको तयारी पनि असमान ढङ्गले गरे। दुवैका 1-1 वटा उदाहरण हेरौँ। जुन 2 वटा ठाउँको जग्गा विवाद लडाईँको न्यू बन्यो, त्यसमध्येको एउटा शिवराज अङ्ग्रेजको तारो बन्ने नै भयो। त्यसैले लडाईँ चल्दै गरेका बेलामा त्यसका लागि राम्रो तयारी गर्नु भनेर राजाले सल्यानमा खटिएका रुद्रवीर साईलाई अराए। रुद्रवीरले काँचा बाँसको धनु बनाउँदा बिग्रेलान् भनेर बाँस तासतुच गराए, सेकाए, सुकाए र धनुकाँड बनाए। धनुकाँड र बीसले सुसज्जित कम्पनी खडा गरे। त्यसको नाम राखे गान्डिव ध्वज। त्यस फौजलाई 10 बन्दुक, 400 धनु अनि 20 दिएर शिवराज पठाए। पूर्वमा व्यापार गर्न स्थापित बेलायती कम्पनी इस्ट इन्डिया कम्पनीको तयारी हेरौँ। पर्सामा हुँदै कान्तिपुर हमला गर्न उसले 8,000 फौज खटायो। उसलाई 12 तोप र 10 हाउइट्जर अर्थात् डाँडापारी गोला खसाउन सक्ने तोप र धेरै बन्दुक दियो। नेपालीसँग पनि तोप र बन्दुक नभएका त होइनन्, तर यो लडाईँ मूलत धनुकाँड बोक्ने र तोपवाला बीचको लडाईँ थियो। लडाईँ भयो, 6 जति ठाउँमा नेपालले हार्नु परेन, 7-8 ठाउँमा नेपाल हार्यो। नालापानीमा लडाईँ सुरु भएको 1 र 7 त्यो किल्ला अङ्ग्रेजको भयो। नालापानी भन्दा पश्चिम मलाउमा भीषण लडाईँ हुँदा 1872 साल वैशाख 6 भक्ति थापा ढले, नेपाली फौज नराम्रोसँग हार्यो। 1872 साल वैशाख 17 कुमाउमा पनि नेपाल हार्यो। नेपालीले 25 राज गरेको ठाउँ खोसियो। मलाउ भन्दा अलि पूर्व र दक्षिणको किल्ला झाम्टा वा जैथकको किल्लामा धेरै पटक लडाईँ भए। नेपालीको अवस्था अत्यन्तै कमजोर थियो, तर पनि अङ्ग्रेजले यो किल्ला कब्जा गर्न सकेन। तर हताश, खान नपाएका र हतियार बिनाका सिपाहीका कमान्डर अमरसिंह थापा 1872 साल जेठ 14 महाकाली पश्चिमका सबै भूभाग छाडेर महाकाली पूर्व आउन राजी भएपछि यो अभिजित किल्ला पनि नेपालीले छाड्नु पर्यो। नेपाली फौजको अवस्था कस्तो थियो भन्ने कुरा बुझ्न आजभोलि बर्दिया जिल्लामा पर्ने पद्माहगढीको लडाईँलाई हेरौँ। 1872 साल जेठमा हिन्दुस्तानी फौज पद्माहगढीको नजिकैको भरतापुर आइपुग्यो। उसको फौज ठुलो थियो, उसका साथमा 7 तोप थिए। पद्माहका सुबेदार भक्त वत्सल मल्लले पाल्पा र अर्को एक ठाउँमा गुहार मागे। पाल्पाले बैरी अझ नजिक आयो भने खबर गर्नु, थप बल पठाउला भन्यो। भक्त वत्सलले खबर नपठाएपछि रिसाएर पाल्पाले चिठी किन नलेखेको भनेर 2 चिठी लेख्यो। पद्माहगढीमा यसअघि नै बैरीले हमला गरिसकेको थियो। भक्त वत्सल, जमदार, मेजर समेत 14 नेपाली मरिसकेका थिए। कमान्डर बिनाका बाँकी सिपाही हडबडाएर भागिसकेका थिए। पद्माभन्दा पूर्वतिर शिवराजमा हमला भएन, बुटवलमा 2 हमला भए। दुवै पटक अङ्ग्रेज हार्यो। पहिलो पटक नराम्रोसँग हारेदेखि नै अङ्ग्रेज कमान्डर डरले आत्तिसकेका थिए। पाल्पाको यो हारले गर्दा तानसेन र गोर्खा हुँदै कान्तिपुर जाने उसको मनसुवा पूरा भएन। 1871 पुसमा अर्थात् सन् 1815 नयाँ वर्षको पहिलो बिहान पर्सा र समनपुरका 2 किल्लामा अङ्ग्रेजको सातो जाने गरी नेपालीले हमला गरे। यो मार खाएको फौजले फेरि नेपालतिर हेर्ने हिम्मत गरेन। निकै लामो मोलमोलाइपछि भारतको सुगौलीमा सन्धि भयो, तर त्यस सन्धिमा राजाले लाल मोहर नलगाएपछि अङ्ग्रेजले फेरि हमला गर्ने भयो। पश्चिमको किल्लामा अमरसिंहलाई हराउने अक्टर लोनी ठुलो फौज लिएर पर्सातिर आए। त्यति बेला पर्सामा नेपाली फौज थिएन। अहिलेको अम्लीगन्जभन्दा माथिको नेपाली गढी कब्जा गरिसकेर उनी मकवानपुर आए। मकवानपुर हमला गरे, नेपालीको धेरै ठुलो क्षति भयो। पृथ्वीनारायण शाहले 1819 साल भदौमा अर्थात् 53 पहिले आफ्ना ससुरालीबाट खोसेको मकवानपुर 1872 साल फागुनमा अक्टर लोनीले खोस्न आँटे। फागुन 21 हरिहरपुर गढीमा अङ्ग्रेजले नेपालीलाई हरायो। पश्चिमको किल्ला जैथकमा अङ्ग्रेजले हराउन नसकेका काजी रणजोर थापा समेत भएको फौज यो किल्ला छाडेर लुसुक्क हिँड्न पर्यो। त्यसले गर्दा 3 अघि गरेको सुगौली सन्धिमा राजाले लाल मोहर लगाए र अङ्ग्रेजलाई बुझाए, लडाईँ थामियो। नेपालको नक्सा एकपटक फेरि फेरियो। महाकाली पश्चिम, मेची पूर्व, कोशीदेखि नारायणी, नारायणीदेखि राप्ती, राप्तीदेखि महाकालीसम्मको मैदान गुम्यो। टिस्तादेखि सतलजसम्म फैलिएको नक्सा मेचीदेखि महाकालीमा खुम्चियो। पूर्व, पश्चिम र दक्षिण तिनैतिर फैलने नेपालको बाटो बाँझियो। बत्तिएर फैलिरहेको नेपालको महत्वाकांक्षामा ठेस लाग्यो। मधेस घुमेपछि भारदारहरूको आमदानी घट्यो। मधेस घुमेका खण्डमा सेना पाल्न सकिँदैन भनेर नेपाली भारदारहरू पहिल्यै डराएका थिए। भयो पनि त्यसै, यही सिमाना कायम भइरहेको भए अरू के हुन्थ्यो अनुमान मात्र गर्न सकिन्छ। एउटा कुरा भने निश्चित थियो, बुद्ध नेपालमा जन्मिएका थिए भन्न पाइँदैनथ्यो। नेपाल अन्न वन्यजन्तु र वन जस्ता कुरामा उर्वर मैदान बिनाको मूलत पहाडी देशका रूपमा रहन्थ्यो। अहिले नेपालको मैदानमा जे जस्ता जनसाङ्ख्यिक भाषिक र सांस्कृतिक विशेषता छन् ती यस रूपमा रहने थिएनन्। लडाईँ थामिएको एक वर्षपछि र मधेसका दुईवटा खण्ड पाएपछि नेपालको मैदान पूर्व मेचीबाट फैलिएर पश्चिम राप्तीसम्म पुग्यो। राप्ती नदीभन्दा पश्चिमको मैदान भने अझै अङ्ग्रेजकै कब्जामा थियो। यही सिमाना कायम रहेको भए राप्ती नदीभन्दा पश्चिमको मैदानमा अहिले जस्तो बाघ र गैडा नहुन सक्थे। यहाँ अहिले जस्तो भाषिक र जनसाङ्ख्यिक तथा साहित्यिक अवस्था छ त्यस्तो नहुन सक्थ्यो। त्यो अवस्था सीमापारको अवस्थासँग मिल्दोजुल्दो हुने थियो। सुदूर पश्चिमी भेगको मैदानको जमिन फिर्ता नपाएकाले त होइन होला, अरू नै कुनै कारणले हुनुपर्छ नेपालले उत्तरतिरको सिमाना फेर्ने सपना देख्यो। त्यो हो मुस्ताङ छाडिदिने र कैलाश मानसरोवर लिने। 1899 सालमा नेपालका राजाले चिनिया प्रतिनिधिका रूपमा तिब्बतको राजकाज हेर्ने चिनिया आम्बाहरूलाई चिठी लेखेर मुस्ताङ लैजाऊ कैलाश मानसरोवर भएको ठाउँ देऊ भने। यसका लागि उनले इतिहासलाई समातेर तर्क गरेका थिए। उनले भनेका थिए, ताक्लाखर अर्थात् कैलाश मानसरोवर छेउको बस्ती जसलाई आजभोलि ताक्लाकोट भनिन्छ भनेका जग्गा अघि जुम्ली राजाका पालामा जुम्लाको अम्बल हो, पछि भोट तरफबाट मुस्ताङ सट्टा दि ताक्लाकार भोट तरफ गएको रहेछ। यसो भएको भए के हुन्थ्यो होला? 2081 साल असोज र कार्तिकमा 144,000 नेपाली मुस्ताङ पुगेरे। आजभन्दा 182 वर्ष अघिको नेपालका राजाको सपना पूरा भएको भए यति धेरै नेपाली मुस्ताङ पुग्ने थिएनन्। उनीहरूले हिमाल पारीको अनौठो र रोमाञ्चक भूदृश्य अनुभव गर्न पाउने थिएनन्। त्यहाँका अनुपम सांस्कृतिक धरोहर हाम्रा हुने थिएनन्। तर अर्को फाइदा चाहिँ हुने थियो, नेपालीले मानसरोवर जान अनुमति लिन अहिले जस्तो कठोर मेहनत गर्नुपर्ने थिएन। केही वर्ष पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालले मुक्तिनाथ गुमाएको थियो। राजाको त्यो सपना पूरा भएको भए नेपालले यसो गर्न पाउने थिएन। उनलाई मुक्तिनाथका सट्टा कैलाश मानसरोवर डुलाउन भने पाइन्थ्यो। त्यसो भएको भए उनी अझ बढी खुसी हुने थिए होलान्, किनभने कैलाशलाई मुक्तिनाथ भन्दा ठुलो धाम मानिन्छ। यो सपना साकार भएको भए नेपालगञ्जलाई भने खुदो पल्टिने थियो। कैलाश मानसरोवर जाने भारतीय तीर्थालुलाई बिना झन्झट त्यहाँ पुर्याउने ढोकाका रूपमा नेपालगञ्जले अहिलेभन्दा बढी फाइदा लिन सक्थ्यो। तर त्यो मिठो सपना फगत सपना भयो। यसको 18 वर्षपछि 1917 सालको कार्तिकको अन्त्य वा मङ्सिरको सुरुतिर नेपालले नयाँ मुलुक फिर्ता पायो। नयाँ मुलुकका 4 जिल्ला बाँके, बर्दिया, कैलाली, कञ्चनपुर। होइन, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर होइन, बाँके, भगवानपुर, कैलाली र नरहरिपुर। त्यति बेला तिनको नाम यस्तो थियो। ती जिल्लाका 17 वटा टप्पा नेपालले पायो, जहाँ झन्डै 229,000 बिगाह जग्गा आबाद थियो। त्यति बेला वर्षको झन्डै 90,000 भारु आम्दानी हुन्थ्यो। खर्च कटाएर 74,000 भन्दा बढी भारु महाराजको खल्तीमा पुग्थ्यो। सबैभन्दा बढी जग्गा आबादी बाँकेमा थियो, आम्दानी पनि यहीँबाट धेरै हुन्थ्यो। नेपाल अङ्ग्रेज युद्धमा नयाँ मुलुकभरमा एक ठाउँ पद्मागढीमा मात्र लडाइँ भए जस्तो देखिन्छ। त्यहाँ हार भए पनि लखनऊमा विद्रोहीलाई नेपालले जितेकाले गर्दा नेपालले यो ठाउँ फिर्ता पायो। त्यसपछि 2018 सालमा नेपालको उत्तरतिरको नक्सा थोरै बदलियो। नेपालको 1836 वर्ग किलोमिटर भूभाग चिनतिर गयो। चिनको 2139 वर्ग किलोमिटर भूभाग नेपालतिर आयो। यसपछि पश्चिममा एउटा चुच्चो नेपालले थप्यो, जहाँ भारतको राज छ। यसरी नेपालको नक्सा झन्डै झन्डै अहिलेको स्वरूपमा आयो।